कोरोना वायरस रोग कोविड 19 का विरुद्ध सचेतना मूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
नमस्कार, म सरिता। कोरोना भाइरस रोग अर्थात् कोविड 19 को संक्रमण विश्वभरि फैलिएको र लाखौं व्यक्तिलाई संक्रमण भइरहेको वर्तमान परिप्रेक्ष्यमा कोरोना भाइरसको जोखिमबाट बस्ने उपायहरूको बारेमा तपाईँलाई जानकारी दिने र यस सम्बन्धी तपाईँका सवाल एवं जिज्ञासाहरूलाई मेटाउने उद्देश्यले रेडियो कार्यक्रम लहर भन्छिन आमाको परिपूरक श्रृङ्खलाको रूपमा विगत 3 सातादेखि हामीले साप्ताहिक रूपमा यो कोरोना भाइरस रोगका विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमाको यो लहर लिएर आएका छौँ। सहभागी श्रोता, यो कार्यक्रममा हामी कोरोना भाइरस रोग अर्थात् कोविड 19 का बारेमा तपाईँका प्रश्न एवं जिज्ञासाहरूको विज्ञ विशेषज्ञबाट सम्बोधन गर्ने प्रयास गर्दै आएका छौँ। कोरोना भाइरसको संक्रमण रोकथाम, अपनाउनु पर्ने सतर्कता, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापनाका लागि आवश्यक महत्वपूर्ण सूचना, जानकारी र सन्देश दिने प्रयास पनि हामीले गर्नेछौँ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका 150 भन्दा बढी एफएम स्टेशनहरूबाट साप्ताहिक रूपमा हरेक साता यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम हेलो भन्छिन आमामा गएको साता हामीले कोरोना भाइरस रोग कोभिड 19 का विषयमा तपाईँका प्रश्न तथा जिज्ञासाहरूमा संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीका जवाफ अनि कोरोना भाइरसको संक्रमणबाट बस्नको लागि सामाजिक दूरीको महत्वको विषयमा महामारी अर्थात् इपिडेमियोलोजी विज्ञ डाक्टर लामु यान्चिङ शेर्पाका सुझाव सुनेका थियौं। कार्यक्रमको तेस्रो खण्डमा आज भने हामी कोरोना भाइरस रोग अर्थात् कोभिड 19 का विषयमा तपाईँका प्रश्न जिज्ञासामा वीर अस्पताल काठमाडौँमा चेस्ट युनिट प्रमुखका रूपमा सेवारत श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गानाको जवाब सुन्नेछौ।
मुख्य रूपमा लक्षणहरू चाहिँ ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ गलेको जस्तो हुने या छिटो थकावट हुने, यस्ता लक्षणहरू देखिन सक्छन्। जसलाई रुगा खोकी लागेको छ, जसलाई चाहिँ पटक पटक खोकी लाग्ने, हाँचो आउने हुन्छ, त्यस्ता मानिसहरूले चाहिँ मास्कको प्रयोग गर्यो भने चाहिँ रोग लागेको मानिसबाट यो सामान्य मानिसमा सर्नलाई चाहिँ रोक्न सकिन्छ।
अनि कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि हामीले अपनाउनु पर्ने सावधानीपूर्ण व्यवहारका सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले दिनुभएका सुझाव पनि प्रस्तुत गर्नेछौ।
लकडाउनको बेलामा यसको चाहिँ पूर्ण पालना गरिदिनु पर्यो, अरूलाई होइन कि आफ्नो लागि गरिदिनु पर्यो, आफ्नो परिवारको लागि, सबैको लागि गरिदिनु पर्यो।
साथमा अन्य सचेतनामूलक सामग्री पनि हामीले लिएर आएका छौँ। अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, कोरोना भाइरस रोग अर्थात् कोभिड 19 संक्रमितको श्वास प्रश्वास वा थुक्का ससाना छिटाहरूको माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। कुनै एक संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यौँ गर्दा निस्कने थुक र सिङ्गान अर्को व्यक्तिको संसर्गमा गएमा मात्रै यो रोगको संक्रमण सर्दछ। त्यसैले यी संक्रमणबाट बच्नको लागि हामीले अन्य व्यक्तिबाट टाढा रहने अर्थात् सामाजिक दूरी कायम गर्नु अथवा भिडभाडमा जानु हुँदैन। सहभागी श्रोता, गएको साता प्रस्तुत कार्यक्रम हेलो भन्छिन आमा सुनेर भन्छिन आमाको फेसबुक पेज तथा मेसेन्जर अनि एसएमएस तथा आइभीआर मार्फत धेरै श्रोताले आफ्ना प्रश्न तथा जिज्ञासाहरू राख्नु भएको छ। तपाईँले राख्नुभएका जिज्ञासाहरू मध्य केही प्रतिनिधिमूलक प्रश्न तथा जिज्ञासाहरू समाधानको प्रयास आजको श्रृङ्खलामा हामीले गरेका छौँ। तपाईँ हाम्रा तिनै प्रश्न तथा जिज्ञासाहरू लिएर सहकर्मी यशोदाले वीर अस्पताल काठमाडौँमा सेवारत श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गानासँग कुराकानी गर्नुभएको छ। यो कुराकानी सुनौ अबको पालोमा।
सुरुवात गरौं अर्घाखाँचीका अनिल छेत्रीको प्रश्नबाट। एसएमएस मार्फत आएको प्रश्न हो। उहाँले कोरोना भाइरसबाट जोगिने उपाय र रोकथामको उपाय बारे चाहिँ प्रश्न गर्नुभएको छ।
मुख्य रूपमा अब यो कोरोना भाइरस मानिसबाट एकजनाबाट अर्कोजनामा सर्ने भएको हुनाले यसबाट सजिलै बच्न सकिन्छ। सामान्य रूपमा बुझ्नु पर्दा हामीले चाहिँ जुन खोक्दाखेरि र हाच्छ्यौँ गर्दा साना साना थुक्का जुन कणहरू निस्किन्छन् त्यो कणहरू एकबाट चाहिँ एक मानिस एकजनाबाट अर्को मानिसमा सर्ने हो। त्यसले गर्दाखेरि सकेसम्म चाहिँ जुन हामीले सामाजिक दूरी भन्छौँ यो एक मिटर भन्दा बढीको चाहिँ दूरी कायम गर्न सक्यौँ भने यी कणहरू चाहिँ हामीमा आउनबाट हामी जोगिन सक्छौँ, एउटा उपाय त्यो हो। र दोस्रो उपाय भनेको चाहिँ पटक पटक साबुन पानीले वा चाहिँ सेनिटाइजरले हात धुने गरियो भने चाहिँ कोरोनाबाट बच्न सकिन्छ। र तेस्रो चाहिँ नियमित रूपमा मास्कको प्रयोग गर्ने र विशेष गरी चाहिँ समस्या भएका मानिसहरूले जसलाई रुघाखोकी लागेको छ, जसलाई चाहिँ पटक पटक खोकी लाग्ने हाच्छ्यौ आउने हुन्छ, त्यस्ता मानिसहरूले चाहिँ मास्कको प्रयोग गर्यो भने चाहिँ रोग लागेको मानिसबाट चाहिँ यो सामान्य मानिसमा सर्नलाई चाहिँ रोक्न सकिन्छ। यो तीनवटा उपायबाट चाहिँ कोरोना लाग्नबाट नै या एक आपसमा सर्नबाट नै रोक्न सकिन्छ।
त्यसै गरी हामीलाई आइभीआरमा पनि प्रश्न आएको छ। राजेन्द्र प्रसाद नेउपानेजीले प्रश्न गर्नु भएको छ।
नमस्ते, मेरो नाम राजेन्द्र प्रसाद नेउपाने हो, कालीकोट जिल्ला अस्पतालदेखि हो। कोरोना भाइरस लागिसकेपछि यसको लक्षण लागेको दिनमा देखिन्छ कि अनि केही दिनपछि देखिन्छ?
मुख्य रूपमा यदि कोरोनाको संक्रमण भइसकिएको छ भने चाहिँ यसको लक्षण देखिन सकिने टाइम फ्रेम भनेको चाहिँ 2-14 दिनमा आउँछ। सबभन्दा कममा 2 दिनभित्र नै देखिन पनि सक्छ वा 14 दिनभित्र देखिन सक्छ। यो अवधिभित्र कुनै पनि बेला चाहिँ कोरोनाको लक्षण देखिन सक्छ र मुख्य रूपमा लक्षणहरू चाहिँ ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ गलेको जस्तो हुने या छिटो थकावट हुने, यस्ता लक्षणहरू देखिन सक्छ।
त्यसै गरी अर्को एसएमएस प्रश्न, 10-15 वर्षसम्मका बाल बालिकामा कोरोनाको सम्भावना के कति हुन्छ भनेर सोध्नु भएको छ।
बाल बालिकाहरूमा चाहिँ यसको असर अलिकति वयस्कहरू भन्दा या वृद्ध वृद्धहरू भन्दा कम देखिए तापनि जुनसुकै उमेर समूहका पनि निकै साना साना बाल बालिका, 1 वर्ष भन्दा मुनिका बाल बालिकादेखि लिएर 10-15 वर्षदेखि लिएर र सम्पूर्ण उमेर समूहमा यसका लक्षणहरू देखिएका छन्।
अर्को एसएमएस प्रश्न राख्न चाहन्छु, मवाखोला गाउँपालिका ताप्लेजुङबाट अनमोल शेर्पाले प्रश्न गर्नु भएको छ। उहाँको प्रश्न चाहिँ के कोरोना भाइरस विदेशबाट आएका व्यक्तिहरूबाट मात्र सर्ने हो भनेर उहाँले प्रश्न गर्नु भएको छ।
यो कोरोना भाइरस देखिने चाहिँ कुनै पनि देशमा विभिन्न चरणहरू हुन्छन् र यो विभिन्न चरणहरू मध्ये चाहिँ पहिलो चरणमा चाहिँ विदेशबाट आएका मानिसहरूमा मात्र चाहिँ देखिने, तर बिस्तारै चाहिँ अब अहिले नेपालकै परिप्रेक्ष्यमा हेर्दाखेरि चाहिँ विदेशबाट आएका मानिसहरूले नेपालमै रहेका मानिसहरूलाई पनि इन्फेक्सन सारिसकेको रिपोर्टहरू पनि हामीले सुनिरहेका छौँ र यदि यो क्रम बढ्दै जाने हो भने चाहिँ यही संक्रमण भएका मानिसहरूले यहीँभित्र चाहिँ सर्न थालेपछि यो तेस्रो चरणमा चाहिँ जाने कम जसलाई हामीले चाहिँ कम्युनिटी स्प्रेड भन्छौँ त्यो कम्युनिटी स्प्रेडमा जान थाल्छ।
त्यसै गरी अर्को एसएमएस प्रश्न जानुका रोका मगर र अस्मिता दुलालले प्रश्न गर्नु भएको छ। कोरोना भाइरस संक्रमण भएमा घरमा नै बसेर के कस्तो उपचार गर्न सकिन्छ भनेर प्रश्न गर्नु भएको छ।
अब मुख्य रूपमा चाहिँ धेरै जसो 80% भन्दा बढी यो कोरोना भाइरस संक्रमण भएका मानिसहरूलाई चाहिँ सामान्य लक्षणहरू मात्र देखिने हुन्छ र त्यो लक्षण देखिएको बेलामा चाहिँ खासै अस्पतालमै भर्ना भइहाल्नु पर्ने नहुन पनि सक्छ। हुन तथापि अहिले चाहिँ किनकि हामी कहाँ चाहिँ संक्रमणको मात्रा निकै कम भएका हुनाले यस्ता बिरामीहरूलाई आइसोलेसन गर्नलाई अस्पतालमै भर्ना गर्ने गरिएको छ, तर सामान्य लक्षण भएका मानिसहरूले चाहिँ यसलाई सामान्य उपचार गरेर मात्र पनि ठिक हुन्छ। जस्तै सामान्य रुघाखोकीको औषधि खाने, तातो झुलिलो पदार्थहरू धेरै खाने गरेर चाहिँ यसबाट बच्न सकिन्छ। मुख्य रूपमा यदि तपाईँलाई रुघाखोकी लागेको छ भने चाहिँ यसमा सबभन्दा जरुरी भनेको आफूले लागेको संक्रमण अरूलाई सर्न नदिनुहुन्छ र यस्ता लक्षण भएका मानिसहरूले चाहिँ घरमै सेल्फ आइसोलेसनको व्यवस्था बनाएको चाहिँ सकेसम्म यो 1 मिटर भन्दा बढीको दूरी कायम गर्ने, खोक्दा र हाच्छ्यौ गर्दा नाक मुख छोप्ने र प्रयोग गरेको यदि टिस्यू प्रयोग गर्नुभएको छ भने त्यो टिस्यूलाई राम्ररी विसर्जन गर्ने, मास्क लगाउने, हाच्छ्यौ गर्दाखेरि नाक मुख छोप्ने र पटक पटक साबुन पानीले वा सेनिटाइजरले हात धुने गर्नुपर्छ। वृद्ध वृद्ध बाल बच्चा र रोगसँग लड्ने जुन क्षमता हुन्छ त्यो कम भएका मानिसहरूसँग संसर्ग कम गर्ने, यस्ताबाट चाहिँ आफू साथसाथै आफ्नो परिवारलाई पनि यो रोग सर्नबाट रोक्न सकिन्छ।
फेसबुकमा हामीलाई शान्ति तिमल सिन्हाले कैलाली लम्कीबाट प्रश्न गर्नु भएको छ। उहाँको प्रश्न चाहिँ कोरोना लागेर निको भएर घर फर्किएको मानिसलाई फेरि कोरोना भाइरस लाग्छ कि लाग्दैन भनेर प्रश्न गर्नुभएको छ।
यसको बारेमा चाहिँ विभिन्न शोधहरू अहिले भइराखेकै छन्, डाटाहरू आइसकेका छैनन्। तथापि कोरोना भाइरस भइसकेका मानिसहरू जसमा एन्टिबोडी जुन रोगसँग लड्ने किसिमको एउटा प्रोटिन तत्व हुन्छ त्यो बनिसकेका मानिसहरूमा चाहिँ फेरि कोरोनाको संक्रमण हुने सम्भावना निकै नै क्षीण हुन्छ, कम हुन्छ। तर विभिन्न शोधहरूले चाहिँ यसको बारेमा अहिले अनुसन्धान नै गरिरहेको, एकपटक कोरोना भइसकेपछि फेरि कोरोनाको संक्रमण हुन सक्ने या नसक्ने शोधहरू नै भइसकेको हुनाले यसको बारेमा जानिसकेको अवस्था छैन। तथापि जुन सामाजिक दूरी कायम गर्ने, नाकमुख छोप्ने, खोक्दाखेरि हाच्छ्यौ गर्दाखेरि मास्कको प्रयोग गर्ने र पटक पटक साबुन पानीले हात धुने यो उपायहरू उपायहरू चाहिँ सबैले अप्नाउनु जरुरी छ।
त्यसै गरी अर्को प्रश्न रहेको छ, दीपक पुरी, साबुन पानी तथा सेनिटाइजरले भाइरस मार्ने हो वा हाम्रो शरीरबाट हटाउने मात्र हो भनेर प्रश्न गर्नु भएको छ।
यो कोरोना भाइरस हुन्छ, यो भाइरसको बाहिर चाहिँ एउटा फ्याटी लेयर हुन्छ, फ्याटी भने बोसो भएको तत्व हुन्छ, र साबुन पानीले वा एल्कोहल भएको सेनिटाइजरले हामीले हात धोएमा यसको त्यो फ्याटी लेयर बोसिय तत्व लेयरलाई चाहिँ डिस्ट्रोय गर्छ, मार्छ, र त्यसले गर्दाखेरि भाइरस नै इनएक्टिभेट हुन्छ। त्यो भएको हुनाले यसले भाइरसलाई नै निर्मूल पार्ने हो। जुन हातमा हामीले लागेको जुन साना साना कणहरू हुन्छन्, भाइरसका कणहरू, जुन हाम्रो रेस्पिरेटरी सेक्रेसन भन्छौँ, हामीले हातछेउ गर्दा जुन खोक्दाखेरि साना साना थुक्का कणहरू बन्छन् भन्छौँ, त्यो कणमा भएको भाइरसलाई चाहिँ नष्ट गर्न मद्दत गर्छ।
हजुर, त्यसै गरी हामीलाई हिमाल शाहीले दैलेखबाट कोरोना भाइरस लागेको मानिसलाई ज्वरो आइराख्छ कि निको हुने आउने गर्छ वा सुई लगाउँदा ठिक हुन्छ कि हुँदैन भनिदिनुहोस् न भनेर प्रश्न गर्नु भएको छ उहाँले।
कोरोना भाइरसको संक्रमणको एउटा मुख्य लक्षण चाहिँ ज्वरो हो, र त्यो ज्वरो भनेको चाहिँ सामान्यतया 100.4 डिग्री सेल्सियस भन्दा बढी हुन्छ, र यो ज्वरो लगातार आइराख्नुपर्छ भन्ने छैन, तर पटक पटक ज्वरो आइराख्ने, र यो ज्वरो चाहिँ सामान्य सिटामोल जुन औषधि हामीले प्रयोग गर्छौँ त्यो औषधि प्रयोग गरेको बेलामा ज्वरो कम हुने पनि हुन्छ। तर के बुझ्नु पर्यो भन्दाखेरि संक्रमण कम भएपछि मात्र ज्वरो पूर्ण रूपमा निको हुने हो।
सुई लगाउँदा ठिक हुन्छ कि हुँदैन,
ज्वरोको उपचार भनेको चाहिँ सामान्य रूपमा सिम्टोमेटिक ट्रिटमेन्ट, लक्षणयुक्त ट्रिटमेन्ट मात्र हो, ज्वरो कम गर्ने औषधि मात्र हो, अरू सुईहरूले यो ठिक हुँदैन।
अर्को साथी हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो टाइटल नाम राख्नु भएको होला, दुखेको मन भनेर राख्नु भएको छ। उहाँले चाहिँ हाम्रो गाउँमा घरमा खेतीपाती गर्नु पर्दछ, अब धान रोप्ने बेला हुन लाग्यो, बाहिर नै ननिस्किनु भन्ने हल्ला छ, खेतीपाती नगरी खान पुग्दैन, यस्तो अवस्थामा कोरोना भाइरसबाट जोगिएर कसरी खेती गर्नु भनेर उहाँले प्रश्न गर्नु भएको छ।
मुख्य रूपमा बाहिर चाहिँ कतै पनि ननिस्किनु भनेर भन्नुको उद्देश्य भनेको चाहिँ सामाजिक दूरी कायम राखौँ, र यो कसैमा इन्फेक्सन छ भने त्यो एकबाट अर्कोमा नसरोस् भन्नको लागि हो। तर तथापि एक मिटर या दुई मिटरको डिस्टेन्स हामीले चाहिँ दूरी कायम गरेर यदि बाहिर अत्यावश्यक काम गर्न जानु पर्यो गर्यौँ भने चाहिँ यो संक्रमण फैलिनबाट हामीले रोक्न सक्छौँ भन्ने बुझ्नुपर्छ। पटक पटक हात धुने बानी बसाल्नु पर्यो, आफूलाई रुगाखोकी लागेको खण्डमा चाहिँ आफूलाई आइसोलेट पनि गर्नु पर्यो, घरमै आइसोलेट गर्नु पर्यो, र मास्कको प्रयोग गर्नु पर्यो, र पटक पटक सेनिटाइजरले हात धुनु पर्यो। यदि गरियो भने चाहिँ यसलाई चाहिँ हाम्रो कम्युनिटीमा भनेर हाम्रो समाजमा फैलिनबाट हामी रोक्न सक्छौँ।
हुन्छ, हामीलाई यति समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
तपाईँहरूलाई पनि धन्यवाद।
कोरोना भाइरस रोग कोभिड 19 सम्बन्धित श्रोताका प्रश्न तथा जिज्ञासाहरूको समाधानको लागि हामीलाई महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा वीर अस्पताल काठमाडौँमा चेस्ट युनिट प्रमुखका रूपमा सेवारत श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गाना प्रति धेरै आभारी छौ।
तपाईँ हाम्रो सचेतता, कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यु गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्यु गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने,
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउँ तर सतर्क रहौँ।
सहभागी श्रोता, अहिले विश्वभरि कोरोना भाइरस संक्रमणको त्रास छ। यो संक्रमण नेपालमा 3 महिना अगाडि देखिएको भए पनि संक्रमण हुनेहरूको संख्या क्रमशः वृद्धि हुँदै गइरहेको छ। यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन नपाओस् भन्नको लागि सरकारले लकडाउन गरेको छ र सबैलाई सचेतता र सावधानी अपनाउन भनेको छ। अधिकांश मानिसहरू घरभित्रै बसेका छन्, तर तपाईँ हामी कतिपयले भने यो कुरालाई हेलचेक्राई गरेको पाइन्छ। यही कारणले संक्रमणको जोखिम पनि बढिरहेको छ। त्यसैले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि हामीले के कस्ता सावधानीपूर्ण व्यवहार अपनाउनु पर्दछ त बताउँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे।
संक्रमित देशबाट आएका व्यक्तिहरू पनि क्वारेन्टाइनमा नबसेर परिवार तथा समाजमा चाहिँ बिना रोकटोक घुमफिर गर्दाखेरि यसको संक्रमण चाहिँ नेपालमा देखिएको हाम्रा केही घटनाहरूले नै पुष्टि गरिसकेका छन्। अब त्यस्ता व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्न चाहिँ सरकारले पटक पटक भनि पनि रहेको छ, तर अझै पनि धेरै व्यक्तिहरू न त क्वारेन्टाइनमा बसेका छन् न त चाहिँ सम्पर्कमा नै आएका छन्। अब यस्तो अवस्थामा उनीहरूबाट चाहिँ समाजमा फैलन सक्ने सम्भावित संक्रमणको जोखिमबाट चाहिँ हामी कसरी सावधानी अप्नाउने?
पहिलो कुरा त हामी सबै आफै जिम्मेवार भइदिनु पर्यो, किनभने जो त्यसरी आएर घर बस्नु भएको छ भने उहाँले आफूलाई आइडेन्टिफाई गरेर स्थानीय प्रशासन अथवा स्थानीय जनप्रतिनिधि अथवा हाम्रो महिला स्वयंसेविका अथवा स्वास्थ्य कर्मीहरूकोमा उहाँले भनिदिनु पर्यो। हामीले त्यस्ता व्यक्तिहरूलाई सजिलै ट्रेस गर्न सकिन्छ, त्यो चाहिँ हाम्रो सिस्टम छ, कहाँ कहाँ पुग्नु भयो त उहाँहरू भनेर कहाँ समस्या हुन सक्छ भनेर यसलाई हट स्पटको रूपमा हामीले त्यसलाई आइडेन्टिफाई गर्ने पत्ता लगाउने र त्यही अनुसार त्यस्तो ठाउँमा चाहिँ हामीले टेस्टको यो जाँच पडतालको दायरालाई एकदमै बढाउने सबै उद्देश्य लागेको छ। यसमा 3 महिना जति भइसक्यो, हामीलाई प्रशस्त यो तयारी गर्ने समस्या प्राप्त भएको हुनाले हामीले त्यही अनुसारको हाम्रो आफ्नो सोचाइमा हामी चाहिँ एकदम तयारीको अवस्थामा लागेको हुनाले त्यस्तो गम्भीर दुर्घटनामा पर्दैनौँ जस्तो मलाई लाग्छ।
डाक्टर साहब, जस्तो अहिले लकडाउन गरिएको पनि 1 महिना बितिसकेको छ होइन, सुरुको दिनमा चाहिँ जनमानसमा संक्रमणको डर एकदमै थियो, त्यसैले सचेतता र सावधानी अप्नाइरहेका थिए, तर लामो समयसम्म संक्रमण नबढेपछि चाहिँ बिस्तारै अप्नाउनु पर्ने सामान्य सावधानी पनि अप्नाउन छोडेको र व्यवस्था गरेको पाइएको छ। नेपालीहरूले चाहिँ हामीलाई संक्रमण फैलाउँदैन भन्ने सोच राखेको पनि पाइयो, यसले त झन् खतरा निम्ताउने संकेत देखिन्छ नि, होइन त?
यो हामीले चाहिँ कहिले पनि अब अहिलेसम्म देखेको चाहिँ अलि गम्भीर खालको रोग नदेखिएको, अब अहिले धेरै छ काठमाडौँ जस्तो ठाउँमा एकदम सुरक्षितै भएको, यहाँ बिरामीहरू पनि नदेखिएको, अलि खास गरेर त इन्डियाबाट चिरेर आएको व्यक्तिहरूमा धेरै रोग देखिएको भनेर अब विभिन्न ठाउँका मान्छेले हामी सुरक्षित छौँ भनेर हिसाबले लिनु भएको छ। त्यस्तो चाहिँ गरिदिनु भएन सरकारले भनेको अथवा त्यो लकडाउन अथवा जो नीति निर्देशनहरू निर्देशन गरेको छ त्यो अनुसार चलिदिनु पर्यो। मलाई थाहा छ यो धेरै समस्या छ, किनभने यो लकडाउन भएपछि हरेक खालको व्यापार बिजनेस लगायत घरमा बसिराख्दा आफ्नो जुन हुन्छ यो क्रियाकलाप गर्न पाउँदा यसले यो कोरोनाबाट बच्ने त एउटा ठाउँ हो भने अरू मानसिक तथा अरू खालको रोगहरू चाहिँ बढेर जान सक्ने सम्भावना पनि छ, यो कुरा एउटा हो भने अर्को कुरा चाहिँ यो यदि हामीले लकडाउन गरिदिएन भने रोग यसलाई पत्ता लगाउन ट्रेस गर्न नै धेरै गाह्रो भएको हुनाले यो गर्नु परेको अवस्था हो। अब बिस्तारै सिचुएसन हेर्दै यो लकडाउनलाई अलिक सजिलो पार्दै जान सक्ने अवस्था पनि आउन सक्छ, तर हामीले अरू संसारको अवस्था हेर्दाखेरिमा लकडाउन खोलेपछि फेरि बिस्तारै बिरामी बढेर गएर अलि फेरि धेरै नै बढेको जस्तो देखिन्छ। त्यो मैले यहाँहरूलाई विशेष अनुरोध के गर्न चाहेँ भने यो लकडाउनको बेलामा यसको चाहिँ पूर्ण पालना गरिदिनु पर्यो, अरूलाई होइन कि आफ्नो लागि गरिदिनु पर्यो, आफ्नो परिवारको लागि सबैको लागि गरिदिनु पर्यो, यसको पूर्ण पालना गरिदिएमा नै हामीलाई राम्रो हुन्छ।
म एउटा सचेत नागरिकको हिसाबले मैले म आफू र मेरो परिवारलाई चाहिँ भाइरसको संक्रमणबाट जोगाउन अपनाउनु पर्ने व्यवहारहरू चाहिँ के हुन सक्छन् डाक्टर साहब?
सोसियल डिस्टेन्सिङ अथवा फिजिकल डिस्टेन्सिङ हामी नजिक नभए तापनि कहिले काहीँ हामी घर बाहिर गएर आयो भने कोही संक्रमित व्यक्तिले हाँसी खोकी गर्दा सतहमा भाइरस छ भने हातबाट अथवा शरीरको अरू भागबाट सजिलै मुखमा जाने र भित्र गएर इन्फेक्सन हुन सक्ने कुरा हो। त्यसो भएर पहिलो कुरा चाहिँ हामी सरसफाइलाई विशेष ध्यान दिनु पर्यो। अब अहिले त लकडाउनको अवस्थामा छौँ, हामीले राम्रोसँग साबुन पानीले धुनु पर्यो अथवा सेनिटाइजर जुन प्रयोग गरेर हामीले गरिदिनु पर्यो। अब पछि पनि लकडाउन अलिक खुल्ला अथवा अलिक सहिलो होला, बाहिर गएर अहिले पनि तरकारी किन्न हामी जान्छौँ होला, खानेकुराहरू किन्न जान्छौँ होला, गएर फर्केर आएपछि सेनिटाइजर नपाइएको अवस्था पनि छ। त्यो साबुन पानीले धोएपछि यो पानीले मात्रै धोएर चाहिँ कहिले काहीँ यो टाँसिएको अवस्था नजाने हुनसक्छ र साबुन पानीले धोइदिनु पर्यो र रोगसँग लड्न सक्ने क्षमतालाई जसरी हुन्छ चाहिँ बढाउनु पर्यो।
डाक्टर साहब, यो संक्रमण फैलनको लागि चाहिँ हाम्रो शरीरको हात, नाक, मुख र आँखा जस्ता अङ्गहरू चाहिँ संवेदनशील मानिन्छन् र त्यसमध्ये पनि सबैभन्दा पहिला संक्रमण सर्न सक्ने अङ्ग चाहिँ कुन हो र कसरी सर्छ?
अब सर्वप्रथम त हामी जता पनि हिँड्दा अथवा कहीँ समाउँदा हातको प्रयोग गर्ने भएको हुनाले त्यो भाइरस कहीँ सतहमा सर्फिङ अरू केही कुराहरूमा कहीँ ढोकामा केही वस्तुमा छ भनेदेखि हातबाट साधारणतया नाक मुखमा लाग्यो भनेदेखि सर्ने बढी बढी सम्भावना हो। त्यसो भएको हुनाले हामीले हात चाहिँ चलाउँदा विशेष अब हाम्रो बानी चाहिँ हुन्छ, कहिले नाकमा कहिले आँखा कहिले कान कोटाउने यस्तो खालको बानी हुन्छ छ। त्यसो भएको हुनाले यस्तो चाहिँ गर्दिनु भएन।
संक्रमितको उपचारको लागि चाहिँ नेपाल सरकारले के कस्तो प्रबन्ध मिलाएको छ र सर्वसाधारणले चाहिँ परीक्षण तथा उपचारको लागि चाहिँ कहाँ सम्पर्क राख्ने?
अब सरकारले यो कोभिड-19 को लागि विभिन्न खालको अस्पताल कोभिड हस्पिटल भनेर सूचीकृत नै गराएको छ। सर्वप्रथम त पहिला यो सबै थाहा भएन भने कसैलाई शंका लाग्यो भनेदेखि तुरन्त नजिकको स्वास्थ्य संस्थामा यहाँ सम्पर्क गर्नु पर्यो। सम्पर्क गरेपछि उहाँ संस्थाबाट कहाँ जानुपर्ने कुरा यहाँ भनिदिन्छ र सरकारले कसैलाई पनि रोग लाग्यो भने त्यसको औषधि उपचार चाहिँ निशुल्क गर्छ। यो कुरा यहाँ सबैलाई मैले भन्न चाहे, त्यो पनि स्वास्थ्य संस्था जान सकिएन भने स्थानीय रूपमा अब हाम्रा महिला स्वयंसेवकहरू हुनुहुन्छ अथवा स्थानीय रूपमा जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूसँग सम्पर्क गर्यो भने पनि उहाँहरूले त्यसबारेमा यहाँलाई जानकारी गराउनुहुन्छ र त्यही अनुसारको औषधि उपचार कुरा हुन्छ।
हजुर डाक्टर साहब, अब यहाँलाई चाहिँ आजको लागि मेरो अन्तिम प्रश्न, संक्रमणको अवस्था के होला? अब लकडाउन कहिले खुल्ने हो? खुले पनि यसको जोखिम चाहिँ उत्तिकै छ, मानिसमा एक किसिमको अन्यलता छ कि यो अन्यलतामा रहेका सर्वसाधारणहरूलाई चाहिँ केही भन्न सक्ने अवस्था छ अहिले?
मेरो विचारमा यो सधैँभरि हामी लकडाउन गरेर पार्न सकिँदैन, गर्न पनि हुँदैन। त्यो हिसाबले अब बिस्तारै लकडाउनको स्थितिलाई कम गर्दै जानु पर्यो। जस्तै हामीले जानेर हट स्पट अथवा अहिले समस्या परिरहेको छ, उदाहरणको लागि अब भनौँ न पूर्वाञ्चलमा पर्यो अथवा प्रदेश 1-2 अब अरू प्रदेश अथवा सुदूरपश्चिम, यो हेरेर अब सरकारले मेरो विचारमा त्यस्तो एरियालाई बिस्तारै गर्ने गरेर अरू जहाँ चाहिँ सुरक्षित ठाउँहरू छ त्यहाँ चाहिँ अलिकति कुन रूपमा गर्ने हो, कसरी सुरुवात गर्ने हो, कुन कुन सेवालाई सुरुवात गर्ने हो हेरेर साधारणतया 1 महिना अथवा कसै कसै धेरै ठाउँमा चाइनाहरू 49 दिन राख्छ धेरै जस्तो ठाउँमा यो लकडाउनहरू बिस्तारै कम हुँदै जानुपर्छ र जान्छ होला, त्यो हिसाबले लिनु पर्यो। अब यो कोरोनाको कुरा गर्दा गर्दै मैले यहाँलाई के पनि भने हामीले जस्तो सुदूरपश्चिममा त्यो क्वारेन्टाइनमा बस्दा कोरोनाको कुरा गर्दै गर्दाखेरिमा भारतबाट आएका व्यक्तिहरूलाई जान्दा मलेरियाका बिरामीहरू पनि भेटिए। अब अर्को सिजन अब आयो, गएको वर्ष यहाँहरूलाई थाहा छ डेङ्गुको रोगले धेरै समस्या पार्यो, अब फेरि डेङ्गुको सिजन पनि आउन लागेछ, कहीँ झाडा पखालाको पनि समस्याहरू होला। त्यसबाट यो कोरोना मात्रै नभनेर अरू रोगहरूको पनि समस्या भयो, घरमा धेरै बस्दाखेरिमा मानसिक तनाव भएर अर्को खालको पनि यसमा समस्या छ। त्यही भएर यसलाई कमी पार्न विभिन्न उपायहरू यहाँले अप्नाउनु भएकै होला अथवा सानोतिनो फिजिकल घरमै बसे पनि एक्सर्साइज गर्नुपर्ने हुन्छ। तर पनि यो स्थिति मेरो विचारमा धेरै समय रहँदैन, बिस्तारै कम हुँदै हुँदै गएर अबको मेरो विचारमा 2 हप्ताभित्रमा यो अलि सजिलो हुँदै जान्छ जस्तो मलाई लाग्छ।
हुन्छ डाक्टर साहब, यहाँको अमूल्य समयको लागि धेरै धन्यवाद, हामी धेरै आभारी छौँ।
नमस्कार।
महत्वपूर्ण सुझावको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेप्रति धेरै आभारी छौं। सहभागी श्रोता, तपाईँका मनमा पनि कोरोना भाइरस रोग अर्थात् कोभिड-19 सम्बन्धी कुनै पनि प्रश्न जिज्ञासा छ भने तपाईँले भन्ची नामाको फेसबुक पेज तथा मेसेन्जरमा अथवा 371-71 एसएमएस गरेर पनि आफ्ना जिज्ञासाहरू हामीलाई पठाउन सक्नुहुनेछ। प्रश्न जिज्ञासा पठाउँदा आफ्नो पूरा नाम ठेगाना लेख्न भने नछुटाउनुहोस् है। कोरोना भाइरस रोगका विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्चिन आमामा तपाईँका प्रश्न जिज्ञासाको समाधान कार्यक्रमको आगामी खण्डमा हामी समेट्नेछौ। तपाईँका प्रश्न तथा जिज्ञासा सोध्ने माध्यम र तरिकाको बारेमा यो जानकारी सुनौ।
कोरोना भाइरस रोग कोभिड-19 बारेमा तपाईँका मनमा कुनै पनि प्रश्न वा जिज्ञासा छन् भने प्रश्न जिज्ञासा सोध्नका लागि भन्ची नामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्चिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले एसएमएस गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। एसएमएस गर्नको लागि मोबाइलमा BAN टाइप गरी 1 स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 3-7171 पठाउनुहोस्। तपाईँका प्रश्न जिज्ञासा लिनको लागि यी सबै माध्यमहरू 24 घण्टा उपलब्ध छन्। तपाईँलाई सजिलो हुने कुनै पनि माध्यमबाट हामीलाई आफ्नो प्रश्न जिज्ञासा पठाउनुहोस् है। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सी नामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ।
के तपाईँलाई थाहा छ, कोरोना भाइरस रोगका लक्षणहरू नदेखिएका मानिसहरूमा पनि यसको संक्रमण भएको हुन सक्छ?
थाहा छ, त्यसैले त संक्रमण नफैलियोस् भन्नका लागि हामीले सुरक्षाका उपायहरू अपनाउनु पर्दछ। संक्रमण सर्ने मुख्य माध्यम भनेको दुईजना बीचको सम्पर्क भएकोले हामीले एक व्यक्ति र अर्को व्यक्ति बीच कम्तीमा 3 फिट टाढा बस्ने अर्थात् सामाजिक दूरी कायम गर्नुपर्छ।
त्यसका लागि त भिडभाडमा नजाने, अत्यावश्यक अवस्थामा बाहेक घर वासस्थानबाट बाहिर ननिस्कने र अरूलाई पनि जान नदिने गर्नुपर्छ। अनि अरूसँग भेटघाट गर्ने परे कम्तीमा 1 मिटर भन्नाले कम्तीमा 3 फिट टाढा बस्नुपर्छ। आम्ने सामने भएर नबसी सिधा एकैतिर फर्केर वा अङ्ग्रेजीको एल अक्षर आकारमा बस्नुपर्छ, ताकि अरूले खोक्दा वा हाच्छिउँ गर्दा अरूको नाक वा मुखमा छिटा पुग्न नसकोस्।
एकदमै सही भन्नुभयो तपाईँले। यो सँगै व्यक्तिगत सरसफाईका नियम पनि पालना गर्नुपर्छ। जस्तै केही कुरा छोएपछि वा बाहिर गएर आएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ। हात धुन जुनसुकै साबुन प्रयोग गर्न सकिन्छ। साबुन पानीले हात धुन मिल्ने अवस्था छैन भने अल्कोहलयुक्त सेनिटाइजर हातमा दलेर पनि हातलाई भाइरस मुक्त बनाउन सकिन्छ।
हो, अनि हातले बारम्बार नाक कान वा मुख छुने त गर्दै गर्नुहुन्न। जहाँ पायो त्यही पिचिक पिचिक थुक्न हुन्न। आफू र आफ्नो परिवारलाई बचाउन पनि घरभित्रै बस्नुपर्छ। व्यक्तिगत दूरी र सरसफाइमा ध्यान दिनै पर्छ।
हो, यति कुरामा सावधानी अप्नाउन सकियो भने कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ।
कोरोना भाइरस रोग र यसको संक्रमण बारे अरू जानकारी चाहिएमा पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1133 वा 1115 फोन गर्न सकिन्छ। कोरोना भाइरसको संक्रमणबाट आफू पनि जोगियौ र अरूलाई पनि संक्रमण सार्नबाट जोगाऊ न आत्यौ। आवश्यक सचेतता र सतर्कता अपनाऊ।
प्रस्तुत कार्यक्रम हेलो भान्सिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सु आहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
सहभागी श्रोता, आज दिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने हामीले आशा गरेका छौँ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल राखौँ र समय समयमा साबुन पानीले हात धुने गरौँ र एक अर्कासँग सामाजिक दूरी कायम गरौँ। हामी सबैले सुरक्षित र स्वस्थ व्यवहार अपनाऊ। यति भन्दै कोरोना भाइरस रोग अर्थात् COVID-19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्छिन आमाको आजको तेस्रो खण्डबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, माया, सुशीला, रमेश, दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। अर्को साता कोरोना भाइरस रोग COVID-19 सम्बन्धी अध्यावधिक र नवीन जानकारीका साथ आजकै समयमा फेरि आउनेछौ। नमस्कार।
भन्छिनामा परिवारलाई स्वास्थ्यका लागि।